उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्दछौं। श्रुति सम्वेकमा गएको 3 श्रृंखलादेखि हामी डाक्टर बानिरा गिरीको उपन्यास निर्बन्धको वाचन सुन्दै आएका छौं। निर्बन्ध उपन्यास 2042 सालमा पहिलो संस्करण प्रकाशित भएको हो भने 2062 सालमा दोस्रो संस्करण प्रकाशित भएको हो। साझा प्रकाशनद्वारा प्रकाशित यो उपन्यासको चौथो तथा अन्तिम श्रृंखला आजको श्रुति सम्वेकमा वाचन हुन्छ। सेता पहेला र प्याजी रङका सुनाखरीहरू बाँसका कापहरूमा लटरम्मा फुलेर जुमेका त्यहाँ फुलेका देख्थे र वातावरण नै गमगम गम्किन्थ्यो। हामी जंगलको छेउछाउ यताउति यताउति दौडिरहेका थियौँ। सल्लाहका रुखका पछाडिबाट भत्त एउटी केस खुल्ला भएकी सर्वाङ्ग नाङ्गी स्वास्नी मान्छे देखा परे। म चिच्याउँदै दौडन थालेँ। फुजेको छोराले दौडाउँदा दौडाउँदै मलाई ट्याप्प समातेर एकै सासमा स्यास्या गर्दै भन्यो, नडराउ, त्यो पातर्नी हो, बौलाही पातर्नी, त्यसले केही पनि गर्दिन, हिँडी मात्र रहन्छे। पातर्नी, नौलो शब्द सुने मैले, यो पातर्नी किचकनी त होइन। ऊ फङ्ग्याङ फङ्ग्याङ हिँड्दै अलि टाढा पुगिसकेकी थिए। तर ऊ किचकनी त अवश्य होइन, न त उसका पाइला उल्टा थिए, न उसको ढाड वाङ्ग थियो। पातर्नी के को हो, किचकनी त होइन अघि, मैले बिस्तारै सोधेँ। अह, किचकनी होइन, आमाले मर्जी भए पातर्नी गरे। अब अझ अनौठो मान्दै उसको हात हल्लाएर सोधेँ, के हो त उसो भए पातर्नी भने भन न, थाहा छैन, तर पातर्नी चाहिँ यो हो, आमाले झुटो बोलिभएको छन्। खोइ शरीरलाई पाते ढाकिए पनि छैन त्यसले, किन पातर्नी भने त। मेरो झर्को फर्को र आफूले दिन नसकेको जवाफमा लुरुक्क परेर ऊ लुरु लुरु हिँड्न थाल्यो। त्यो दिनको हाम्रो घुम्ने कार्यक्रम नै स्थगित भयो, हामी सरासर घरतिर लाग्यौँ। घर फर्कँदा आफ्नो आँगनमा धुमधामको नाच जमेको रहेछ। यी नाच्ने स्वास्नी मानिस को हुन्? मेरो कानाईको छेउमा ओठ ल्याएर उसले भन्यो, बदिनी हुन्। बदिनी, फेरि अर्को नयाँ शब्द सुने मैले। दुईजना बदिनीहरू शरीर भाँची भाँची नाचिरहेका थिए। बेला बेलामा बुबाका गाला पनि सुमसुमाउनु पुग्थे। हजुरबुवामाथि बारदलीबाट खोक्दै कफ थोक्दै हेरिरहनु भएको थियो। बुबा हुक्काको नलीबाट हुक्का गुडगुडाउँदै नाचको आनन्द उठाइरहनु भएको थियो। वरिपरि गाउँलेहरू झुम्बिएका थिए। आमा र फुजियोला भने देखिन, दौडँदै कोठामा गए। कोठाको झ्यालबाट अरूले नदेख्ने गरी उनीहरू बदिनीको नाच हेरिरहेका थिए। धेरै बेर नाच भइरह्यो। बुबाले रुपैयाँ पैसा दिनुभयो, त्यति मात्र होइन आमासँग दुईटा धोती मगाएर त्यो पनि दिनुभयो। कति व्यस्ततासँग बित्यो त्यो दिन भने, चाहेर पनि फुजीहरूसँग पातर्नी भनेको के हो सोध्ने मौकै पाइन। दिन त बदिनीहरूको नाच हेरेर रमाइलोसित बिताइयो, तर दिनान्तले भने ठूलो हुरी लिएर आयो। बाहिर हुई हुई हावा चलिरहेथ्यो। कोठाका टुकीहरू घरिघरि निभिरहेका थिए। सबै कोठाका झ्यालडोका डामडुम थुनिए। बुबा यहाँ पनि बेग्लै कोठामा सुत्नुहुन्थ्यो। आमाको कोठामा म, आमा र फुजु थियौँ। तिनको छोरो भुसुक्क निदाइसकेको थियो। म निदाउने कोसिस गर्थेँ, तर बाहिरबाट सामूहिक रूपमा सुस्केर हालेको मुटु नै हल्लाउने आवाज आइरहेको थियो। एक दुईपल्ट त मैले त्यो आवाज त त्यसै पसाउन खोजेँ, तर भित्रैबाट डर लागेपछि आमालाई च्याप्प अँगालेर सोधेँ, आमा बाहिर यस्तरी सुस्ताउने को हुन्? जवाब फुजुले दिइन्, सल्लाह सुसाएको हो। धेरै बतास चल्दा सल्लाहका पातहरू हल्लन्छन् र यस्तै आवाज आउँछ। मेरो आँखा अघि दिउँसो देखिने गरिएका ती अग्ला अग्ला रुख देखा परे। अहिले कल्पना गरेँ कसरी तिनका काँडे पातहरू हल्लिएर सामूहिक रूपमा यस्तो दर्दनाक आवाज उब्जाइरहेका होला। त्यो पातर्नी पनि मेरो कल्पनामा देखा परे। यस्तरी सल्लाह सुसाएको बेला त्यो नाङ्गै बुङ्गै कता हिँडिरहेकी होली? डरले आँखा चिम्म गरे। म पुनः निदाउने कोसिस गर्थेँ, तर सुसाएका सल्लाहका मर्मभेदी आवाज र आमा र फुजियोको गुनगुनले एक रहस्यमय वातावरणको सृजना गरेको थियो। म सोच्दै थिएँ कि त आमाहरू चुपो लागुन्, कि त सल्लाह सुसाउन छोडुन्, तर दुईटै काम एकनाशसँग भइरहेको थियो। भाउजू, दाईको यस्तो मन परे कति दिन सहने? हजुर ज्यादै सोझी हुनुभएन। के भनि बक्स्या? म बाङ्गी हुने बित्तिकै हजुरको दाई सोझो भइबक्सन्छ त? त्यसो भन्ने होइन, तर नजर होस् न, त्यो बदिनीलाई रातभर दाईले आफूसँग राख्दा पनि हजुर चुपचाप भइबक्सन्छ, यसरी पनि सहने हो त? महारानी सदा सदा अब त सिमलको भुवा चाहिँ मन पनि हिउँ जस्तै भइसके। के गर्नु मर्जी होस् त, आफूले पासु लाग्न बाहेक अर्को उपाय छ त? सासले मात्र बोलिरहेकी आमा मलाई सिङ्गो सुसाइरहेको सल्लाहको रुख चाहिँ लाग्यो। कहिलेकाहीँ आत्मघात गर्न पनि मन नलाग्या होइन, तर पढ्न गएको छोरो र यो सानी पुतलीसँग खेलेर त्यस्ता विचारहरूलाई भुलेकी छु। आमाका कमला औँलाहरू सहसा आफ्नै सानी पुतली अर्थात् मेरा केशहरूमा नाच्न थाले। त्यसपछि फुजुले भनेस्यो, छि यस्तै लक्ष्मी जस्तै दुलै हुँदाहुँदा पनि दाईलाई बिसवटी पातर्नीसँग बरालिनुपर्ने धिक्कारै हो। पातर्नी शब्दले मेरो तन्द्रालाई च्वाट्टै काट्यो। फुजु पातर्नी भने के हो? आमा फुजु दुवै झसङ्ग भए, वार्तालापको गोप्यता भङ्ग भएको देखेर। उनीहरूले म निदाइसकेको छु भनेका ठानेका रहेछन्। नराम्रो स्वास्नी मानिसलाई पातर्नी भनिन्छ, उनीहरूको उत्तर थियो। नाङ्गै हिँड्ने स्वास्नी मानिसलाई? मैले सोधेँ, हो हो, नाङ्गै हिँड्ने स्वास्नी मानिसलाई। ठुली फुज्यो चाँडोभन्दा चाँडो यो प्रसङ्गलाई टुक्र्याउन चाहन्थे। परन्तु बाल्यकालको यो प्रसङ्ग टुक्रिनु सट्टा जोडिँदै गयो। पोती उनी झर उनिँदै गयो, माला गाँसे जस्तै घाँसिँदै गयो। पतझडका पातहरू हुरेपछि बगैँचाको लनमा थुप्रिए झैँ थुप्रिँदै गए। बर्खाका लेउहरू पोखरीमा जम्मिए झैँ जमिँदै गए। यस्तै प्रसङ्गमाथि प्रसङ्ग थुप्रिँदै गएपछि ती सबै मिलेर प्रतिकारको एउटा सग्लो कोलाज तयार भएको छ। अब बुबा जति नै मेरो पछि दौडे पनि त्यो कोलाजको दुनियाँबाट फर्काउन सक्नुहुन्न। मेरो बिहेको कुरा निकै झर्कन थाल्यो। विभिन्न फोटोहरू लिएर लम्बीहरू ओहोर दोहोर गर्न लागे। एक प्रकारको रमझम थियो घरमा। हुँदाहुँदा सबै क्यान्डिडेटमध्ये सानी फुजुको सिङ्गो टुहुरो आमा बाबु दुवै नभएका भतिजोलाई क्यान्डिडेटका रूपमा सर्वसम्मतिबाट छानियो। उनी पढ्नमा खुब तेज रे, दिल्लीबाट म्यानेजमेन्ट गरेका छन् रे, अलिकति पुँजी पाए व्यापारीको रूपमा खुब चम्कन सक्छन् रे, रूप रङ स्वभाव सब कुरामा अब्बल रे। ठूलो छलफलपछि सानी फुजु केटो लिएर हामी कहाँ आइन्। भनेअनुसार नै रहेछन् केटो, सोझो जस्तो छ अनुहार। बुबाको अनुहार चालचलन र सोझोपन पनि त त्यस्तै थियो होला नि। पहिले सर्वस्व हात परेपछि सोझो बाँगिन के बेर? तर म आमा पनि त होइन नि, आमाको निरीहता सङ्ग्लोपना निर्दोषिता त के भयो? केटोलाई सम्झँदै आफै नै ओठलेब्र आएँ। मनमा नै भने खुब भेट्टाएँ भनेर मख नहोलाऊ। कल्पनामा मैले उसलाई निधारदेखि चिउँडोसम्म लोपारेँ। ऊ के धुनमा थियो थाहा छैन, तर कसैको अनुहारमा हेर्ने धृष्टता भने उसले गरेको थिएन। हाम्रो ठुलो बैठकले खप्लक्क निरेको थियो उसलाई। हाम्रो घरको भव्यताले थचक्क थेच्च्याएको थियो। हजुरबुबाको पालादेखिको प्वाँकै प्वाँकले भरिएको ठुलो सोफामा खप्लक्क गाडिएको थियो। सोफा कभरको रङ हरियो भेलभेटी थियो। किन हो किन, सोफामा गाडिएको उसलाई देख्दा हरियो मखमली चौरका अग्ला घाँसहरूमा अलमल्ल परेको खरायो जस्तै लाग्यो। यो खरायोलाई टपक्कै टिकेर काखमा राखी उसका मुलायम रौँला औँलाहरूले खेलाउँ खेलाउँ लाग्यो मलाई। यो के खरायो उफ्रिरहेको थिएन न त बसिरहेको थियो, परन्तु कफी खाइरहेको थियो। हाँसो उठ्यो, तर यो कहाँ खरायो र? मेरो निम्ति ल्याइएको ठिटो पो त। नाना थरीका खानेकुराका किस्तीले बैठक कोठा ढाकेको थियो, तर जसको निम्ति ल्याइएको थियो उसमा एक टुक्रा पनि टिपेर खाउँ भन्ने याउ थिएन। सानी फुजु फुपाजु बुबा ठुली आमा सबै ठुला ठुला स्वर गरी कुरा गरिरहेका थिए। सबै गरललाई हाँस्दा पनि ऊ हाँसी टोपल्दथ्यो, तर स्वर नझिकिकन। धेरै बेरसम्म निर्जीव पदार्थ चाहिँ भनेर उसले आफूलाई के प्रमाणित गर्न खोजेको थाहा भएन। उसलाई झिकाइयो ऊ आयो, उसलाई हेरियो हेरिसकेपछि फर्काइयो ऊ फर्क्यो, सबै विदा भए, चहल पहल सिद्धियो। राति खाने टेबलमा हामी तीन प्राणी मात्र भएको मौका चोपी बुबाले भन्नुभयो, मलाई त केटो निकै मन पर्यो, बिजनेसमा ल्याउन सकेको केटाले लाइन पक्रन्छ। आमाको आफ्नै आफू जस्तै मायामा चुर्लुमा डुबेको तर्क थियो। बरा टुहुरो केटो कसैको माया नपाएर लत्रेको जस्तो, साह्रै सुबानीको होला जस्तो छ। म मनमा नै फतफताउँछु, हो बुबा पनि पहिले त्यस्तै सुबानीकै हुनुहुन्थ्यो होला होइन र? बुबा मपट्टि फर्केर सोध्नुहुन्छ, तिमीलाई कस्तो लाग्यो छोरी? बफाएको बनेलको मासुमा टुक्रामा नुन र खोर्सानी चोप्दै निरुत्तर खाइरहे। मेरो मौनतालाई एक प्रकार स्वीकृति नै ठानियो। अब हाम्रो घरमा भव्य चहल पहल हुन थाल्यो।
रंगी सारी गुलाबी
नयाँ नयाँ फर्निचर बनाउन थालियो। सिरक डस्ना, तकिया, दोलाई, खास्टो चकटी बनाई रङरङका खोल हाल्न थालियो। सबै गैँगैँ हुन थाल्यो। घरमा बिहे हुने पक्का भएपछि सानी फुजु सधैँ जसो घर आउन थालिन्। अब रोज तिनलाई लिन र पुर्याउन हाम्रो कारको लहबरी चुट्न थाल्यो। बिहे हुने थाहा पाएपछि कताबाट झुक्किएर हो मेरो पहिलो प्रेमी पनि पुलुक्क देखा पर्यो। मस्तले ढाड फर्काएर हिँडेँ म। मेरो अल्लारे प्रेमी डाक्टर बन्न कलकत्ता हिँडिसकेको थियो। मेरो तेस्रो प्रेमी भएको कति बेल विस्तार लगाएरन्। मेरा भावी दुलाहले सम्भवतः मेरो पाँचौँ प्रेमीको ठाउँलाई ओगाट्ने भयो। उसलाई के थाहा, मेरो प्रतिकारको कोलाजमा मात्र एउटा आकार बनेर थपिनेछु। उसले कति मिठो मिठो सपना भनेको होला मेरो निम्ति, छातीभित्र कति मधुर मधुर ढुकढुकी पनि जम्मा गरेको होला। तर के थाहा होला र उसलाई, मिठो सपना मधुर ढुकढुकी मात्र पनि जीवन होइन, मेरी आमाको पनि जीवन पनि जीवन हो, ठुली आमाको जीवन पनि जीवन हो, पहाड़की विधवा फुजेको जीवन पनि जीवन हो, लखनऊमा देखिएको बुर्खा ओढ्ने स्वास्नी मानिसको जीवन पनि जीवन हो, नाङ्गी पातर्नीको जीवन पनि जीवन हो, पैसामा ओछिने बदिनीको जीवन पनि जीवन हो। हो, जीवनको यही हिसाब किताब म मेरो वैवाहिक प्रेमीलाई माग्नेछु। दिन सक्ला र उसले जीवनको मेरो यो हिसाब किताब, बुझाउन सक्ला र यसको सौव्यास, ममा सर्वस्व पाउने आशले कति मक्क होला ऊ, तर पाउन त्यति सहज छ र। उसलाई भनिदिनु पर्ने, मेरो बुबाले मेरी समर्पिता आमामा सर्वस्व पाउन सकेनन्। ठूलो बुबाले आफ्नो वीरहीनताका बावजुद आफ्नो पत्नीमा फुस्सा बाहेक अर्को केही नपाउने भ्रम पाल्दा पाल्दै पक्षघातको शिकार भएर थन्किनु पर्यो। पहाड़की फुजियोका दुलाले के नपाएर रक्सी धोकी धोकी मुटु फुटाएर मर्नु पर्यो। यसर्थ मिस्टर धेरै आशै नभन निराश बन्नु पर्ला। राति आमा मेरो सुत्ने कोठामा आउँछिन्। म सिरक तानेर पलङमा पल्टिसकेको छु। आमा आफ्नै सानी पुतलीको केसमा औँलाहरू डुलाउँछिन्। म पुलुक्क हेर्छु। आज शब्दहरू गङ्गोत्रीको मुहानबाट पवित्र गङ्गा धारा प्रवाह बगे जाँ आमाको मुखबाट बग्छन्। महारानी भने जस्तै हुने भयो तिम्रो दुला, यही दिन देख्न निम्ति कसरी हिक्का बाध्दा बाध्दै पनि बाँचेकी थिए। छोराको त के कुरा, यसै पनि उसै पनि राम्ररी नै जीवन बिताउँछ। मलाई तिम्रै पिर थियो, तिम्रै सुखको चासो थियो। सानैदेखि आफैसँग तिमीलाई टसाएर राख्न पाएँ। छोरो त टाढै त हो, मेरो निम्ति उता आकाशको जुन जत्तिकै छ, टाढैबाट हेरेर चित्त बुझाएकी छु। छातीभित्रको कमलो मुटु त तिमी नै हो, तिम्रै ढुकढुकीले जीवन थानेको छु। अधमरो भई बाँचेको जीवनमा तिमीले नै त अमृत छापिएकी थियौ। अब तिमीलाई बिदा दिए तापनि यो घरमा तर्साउनेको रूपमा बाँच्न परोइन। ढुङ्गाकी गौतमीलाई श्री रामचन्द्रजीले स्पर्श गरेर मानवी बनाए चाहिँ, मेरी छोरी तिमीले आफूलाई परम कष्टमा पारेर पनि मलाई तर्साउनेबाट पुनः स्वास्नी मान्छे बनायो। तिमीले मेरो निम्ति के गरेनौ, तर भन म के गरौँ, तिम्रो निम्ति म के गरौँ, मेरी कण्ठहारमा के गरौँ। आज समुद्र छताछुल्ल भएको थियो, ठूलो प्रचय प्रलय मचिएको थियो। मर्मभेदी रोदनसहित आमालाई अगाले कोलाहल गरेर रोयौँ आमा छोरी। अभिनयका सारा हावभावलाई आज आमाले आँसु र अभिव्यक्तिका अजस्र अजस्र धारामा बगाएकी थिइन्। हामी बीचमा अझै पनि एउटा मौन थियो, तर त्यो मौनता दुइटैको निम्ति गहनाको बहुमूल्य बक्सा जस्तै थियो। दुइटैले त्यस मौनताभित्र आफ्ना अनुभूतिका गरगहना थन्काएका थियौँ। जति जति बेला मनपर्छ खोलेर हेर्नेछौँ। आज चित्कारको दुन्दुबी र आँसुको अर्घ्य नै हाम्रा निम्ति पर्याप्त छन्। मेरो बिहे हुने निश्चय भएपछि दाई पहिलोपल्ट 9-10 दिन घर बस्ने गरी आए। उनी बिकममा पढ्ने भइसकेका थिए। बुबाको झैँ सुदर्शन रूप प्राप्त भएको थियो उनलाई। स्वभाव चाहिँ ठ्याक्क आमाको जस्तै चाहिएभन्दा बढी पटक्कै नबोल्ने, आमा जस्तै सबै कुरा आँखामा अटाउन सक्ने र आँखाबाट नै सबै कुरा भन्न सक्ने कला दाईलाई आमाको कोखबाट नै प्राप्त थियो झैँ लाग्छ। आफ्नै घरमा पनि विशिष्ट पर पाहुनाले झैँ सौम्यतापूर्ण तरिकाले हिडुल उठबस गरेको देख्दा मलाई कहाँ के नमिले जस्तो लाग्यो। दाईले पुस्तकहरूको सानो ठेली दिएर मुसुक्क हाँस्दै भने, फुर्सद निकालेर पनि पढ है। कोठामा लगेर हेरे, बोरिस पास्टानारकोरको, डाक्टर जिभोगो, लेप्स टोल्टोयको, अन्ना करानिना, अलेक्जेन्डर ड्युमाको, क्यामेली र यस्तै कहिले नाम नसुनेका उपन्यासका उपन्यासहरू। एक त मलाई अङ्ग्रेजी राम्रोसँग आउँदैन थियो, अर्को पुस्तक पढ्ने बानी पटक्कै थिएन। मलाई भन्न मन लाग्यो, दाई मैले राम्रा राम्रा पुस्तकसित नाता जोड्ने उमेरलाई आफ्नै विद्यामा खर्च गरेकी छु। बोक्सी विद्या चाहिँ अनौठो विद्या छ। यो थाहा छैन यो विद्या कसको सर्वनाशको निम्ति सिकेकी हुँ। सुन्छु बोक्सीले विद्या पुरा गर्न आफ्नै छोराछोरी दुलाहालाई चढाउँछ अरे। किनकिन मलाई दाईले सुकिलो काखमा टाउको घोप्ट्याएर रुन मन लाग्यो। साँच्चै मेरा दाई कति खाइ लाग्दछन्। दाईले दिएका किताबमध्ये मैले रूपनारायण सिंहको भ्रमर चाहिँ दोहोऱ्याई तेह्रै पढेँ। सायद मैले जीवनमा पढेको पहिलो र अन्तिम उपन्यास थियो त्यो। धुमधामसँग स्वयंवर भयो, अझ बढी धुमधामसँग बिहे भयो। माइतबाट विदा भएर घर गएँ। माइतीबाट नै रुपियाँ खर्चेर घरमा मेरो निम्ति सुविधायुक्त कोठा बनाइएको थियो। त्यहाँ मेरो चर्चाभन्दा मेरो अभूतपूर्व दाइजोबारे अनेकौँ चर्चा परिचर्चा चलिरहेको थियो। सबैजना मेरो दाइजो, गरगहना, फर्निचर, लत्ता कपडा इत्यादि हेर्नमा नै व्यस्त थिए। काकी सासु बन्न पुगेकी सानी फुजेको भुइँमा खुट्टा थिए। निम्त्याइएका तथा छरछिमेका स्वास्नी मानिसहरू बहुमूल्य गरगहना र कपडाका प्रतिद्वन्दिताका पराकाष्ठामा पुगेका थिए। कतिले घाँटीमा तीन थानसम्म गहना लगाएका थिए। लामो सिक्री, मझौला हार र गोलामा ट्याप्प हुने नेकलेस, नाडीमा बाला र चुरीहरू छङछङ छङछङ छुमछुङ गरी बजिरहेका थिए। औँलाहरू थरीथरीका औँठीहरूले झलमल्ल थिए। भारी भारी कानपासा झुन्ड्याइएका कानहरू फलवती वृक्ष झैँ लचक्क लच्केका थिए। तिनीहरूका गहनाका ओडबाजी देख्दा दस टाउके रावण सम्झन पुगे। रावण सम्झने बित्तिकै रामायण सम्झन पुगे र रामायण भन्ने बित्तिकै रामायण पाठ गरिरहेकी आमाको म्लान अनुहार सम्झे। आमा के गरिरहेकी होलिन्? फेरि स्वास्नी मान्छेहरूको कल्याङ मल्याङ गहनाहरूको छानदाङ छुन्द्रुङको ध्यान यतैपट्टि खिचियो। लाग्यो स्वास्नी मानिसहरू गहना निम्ति दस टाउके रावण सरह पनि बन्न उद्यत होइन। बरा कति दिक्क लागेको होला, एउटै मात्र घाँटी, दुइटै मात्र नाडी, दसवटा मात्र औँला, एउटै मात्र नाक र एउटै मात्र कान भइदिएकोमा। लाग्दछ यी नारी शरीर होइनन्, अपितु गहना र कपडाका पसल हुन्। यी रङ्गीचङ्गी पसलहरू सास नबिसाई बोल्नमा कति व्यस्त थिए भने कोही पनि एकअर्काको कुरा सुन्न तयार थिएनन् र यस कुरामा पनि वास्ता गरिरहेका थिएनन् कि अर्कोले पनि आफ्नो कुरा सुनेको छ अथवा छैन। केटाकेटीमा कचौरा भरि साबुन पानी दिए, कागजको एउटा पाइप बनाएर मुखले त्यसद्वारा साबुन पानी दिए, विभिन्न रङ्गीचङ्गी फोका बबल बनाए झैँ ती गहना कपडाका पसलहरूद्वारा कुराका सवाल जवाफ विहीन अनेकौं बबलहरू बनिँदै फुट्दै थिए। हाम्रा मन्त्री दाईको सानी छोरीको बिहेमा यति खर्च भए भन्ने साथी छैन। किन नहोस्, चार पाँचवटा बङ्गलाबाट बाहालै मात्र पनि कति आउँदो हो? कति भर्खर गुहेश्वरीको पारिपट्टि बनाएको बङ्गला त छोरीलाई दाइजोमा दिए भन्छन् नि हो। हाम्रो सचिवज्यू अस्ति बैङ्क कन्फरेन्समा सवारी बारे, हरे शिव, हरेक मसाज सेन्टरमा तरुणीको तातिरे। यो साँच्ची सुन्यौ, बढ्ता ठिटीको पछि लाग्ने हुँदा कार्की साहेबकी श्रीमतीले छोडपत्र गर्छु भनी पुरै तयारी गरेकी थिइन्। फरियाकै सोर्सले त्यो पदमा पुगेको हुँदा बिचरा कार्की साहेब त खतरा खुत्रो। त्यो हाम्रो घरको पछाडि बस्ने मोटी टाइपिस्टसँग मोज मजा गर्नुसम्म गरेर पछि स्वास्नी साईले टोपी पक्रँदा त कति सजिलै छि, त्यस्तै भैँसी जस्तीसँग पनि तिमीले शङ्का गर्ने भनेर मजाले भन्छे। मोरो भन्छ नि, आफ्नो बानी को छोड्छ, अर्काको बानी को लिन्छ। अस्ति आफ्नै घरमा डान्स पार्टी थियो अरे, नाच्दा नाच्दै आफ्नै दुलैकी साथीलाई मही खान पुगेपछि कस्तो भाँड भैलो गरे। आजकलका चिप साहेब त साह्रै सोझो भएकाले भोले बाबा भन्छन् ती सबै। हाम्रो साहेबले भने पहिलेका चिप साहेबसित काम लिन साह्रै सजिलो अरे, स्कच खोलेर आइमै भिडाए पुग्थ्यो अरे। साँच्चै डान्स पार्टीमा पनि कति रमाइलो गर्नुपर्थ्यो। बरा पहिलेका चिप साहेबलाई अब त्यस्तो चिप त कहाँ पाउनु। त्यो भ्रष्ट चिप साहेबको युगलाई इतिहासको स्वर्ण युग चाहिँ बयान गर्ने गहनाको एउटा पसल, यति बबल उडेलेपछि नुन खाएकी कुखुरी चाहिँ निराश देखिन्थे। यस्तै यस्तै रङ्गीन बबलहरू बने फुटे। आफ्ना घर फर्किनु अघि सुहागरातमा अनेकौं अश्लील सरसल्लाह दिने कर्तव्यबाट पनि वञ्चित भएनन् यिनीहरू। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चोमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, बर्दिवासको रेडियो दर्पण, सर्लाहीको रेडियो एकता, रौतहटको नुन्थर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जेरीको रेडियो हिमाली, धादिङको रेडियो बिहानी र धादिङ एफएम, नुवाकोट एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रूकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, बागलुङको रेडियो सार्थी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाउ एफएम र बुटवल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोवलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, कैलाली टेकापुर र गुलरियाको फुलबारी एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज डाक्टर बानिदा गिरीको उपन्यास निर्बन्धको वाचन सुनिरहेका छौं। अब निर्बन्धको बाँकी अंश वाचन हुन्छ। सकमन्न भयो त्यसपछि। रातिको खाना कोठामा नै ल्याइयो। मलाई उति खान मन थिएन, तथापि सबैको करकापमा अलिअलि खाएँ। बिहेको पहिलो रात अरू दुलहीको निम्ति कुन रूपमा आउँछ त्यो तिनीहरूलाई नै थाहा होला। मेरो निम्ति चाहिँ साधारण रात भएर आयो। हो, आजको मेरो दुलहासँगको समागममा सम्भोगबारे एउटा नयाँ कुराको अनुभव चाहिँ आर्जन गरे। मैले आर्जन गरेको कुरो, यिनी आफूले अधिकारपूर्ण हैकम चलाएर भोजन गर्ने प्राणी होइनन्, पस्केर पर सारेको चाहिँ खान्छन्। मैले दया गरेर खटाइखटाइ दिएको भोजनमा सन्तुष्ट देखिन्छन् यिनी। बस यति जान्नु मेरो निम्ति प्रशस्त थियो। अनि त सारा जीवन जतिसम्म उनी मेरा साथ रहे यही सूत्र अन्तर्गत उनको जीवन निर्वाह भयो। मैले पस्केर पर सारिदिए नि खान्थे, अन्यथा जीवन पर्यन्त यिनले आफैले भोजन छोएनन्। यस प्रक्रियामा उनी कति भोकाए होलान्, लत्रिए होला, तर मेरो अघि आँसम्म गरेनन्। यस्तै भोकाउनु, तिर्खाउनु र लत्रिनुमा मेरी आमाले जीवनको हरेक क्षणलाई धितो राखेकी थिइन्। मेरा बुबा नाम गरेका लोग्ने मानिसको पाशविक निष्ठुरताका बाँड सयमा मेरी आमाले भीष्म पितामाले चाहिँ तिर्सिनु पर्यो पातिव्रत्य प्रतिज्ञ भनेर। हो, म आफ्नो लोग्नेबाट मेरी आमाले बुबासँग धितो राखेको एक एक क्षण फिर्ता लिन्छु। कसरी यसलाई मानसिक विकृतिको संज्ञा दिन्छ भने पनि डग्दिनँ, किनभने मलाई पूरा विश्वास छ म मानसिक रूपले पूर्ण स्वस्थ छु। ससुरालीबाट पाएको समस्त सुगमता र लाभको थुप्रोबाट यिनी कति दबिएका छन् भने, कहिलेकाहीँ थुप्रोबाट कछुवाले झैँ यसो टाउको निकालेर हेर्छन् र फेरि टाउको लुकाउँछन्। मानौ मेरो अघि टाउको ठाडो पार्न सक्त मनाइ छ। म बरोबर घरमाइती गरिरहन्छु। कुनै रोकटोक छैन मलाई। बरु बिहे अघि मन परि हिँड्न पाउँदिनथे म। अब त बीचबीचमा बेपत्ता पनि हुन्छु। घरकाहरू ठान्छन् माइत हिँडी, माइतीहरू ठान्छन् घर हिँडी। यी दुई थलोलाई वारिपारी पारेर कतिपय उच्छृङ्खल रातहरूको जोलुङ्गे पुल तारिसकेँ मैले। मान्छेलाई मान्छेको लत लागेपछि हत्तपत्त छुट्दैन, छुतको बिरामी जस्तै हुन्छ त्यो। रक्तस्रावको रूपमा प्राप्त भएको होस् अथवा प्रतिशोधको अग्निशिखाबाट प्रज्वलित भएको होस्, यो छुतले निरन्तर आक्रान्त तुलाइरहन्छ मलाई। हुन त को आक्रान्त छैन र, तर फरक यति छ, कतिलाई आक्रान्त हुनुको आभास छ, कतिलाई त्यो आभास छैन। जीवनले चङ्गो भएर बित्न जानेको छ, नदीले चञ्चल भएर बग्न जानेको छ। यसबीच टोडी खेल वरिपरिका सिरिसका रुखहरू कतिपल्ट प्याजी रङले रङ्गिएका छन्, कतिपल्ट रङ्गहीन बनेका छन्। प्रदर्शन स्थल वरिपरिका लहरी पिपल कतिपल्ट हरिया बनेका छन्, कतिपल्ट नाङ्गा बनेका छन्। शिवपुरीका डाँडाहरू कतिपल्ट हिउँले सेतामै ढाकिएका छन्, कतिपल्ट हिउँ पग्लेर धुस्रा फुस्रा बनेका छन्। यसबीच म मातृहीन पनि त भएकी छु। मैले मेरी प्यारी आमालाई सधैँ सधैँको निम्ति गुमाएकी छु। मेरी आमा भए संसारमा छैनन्, जसको निम्ति मैले सारा जीवन धर्मयुद्ध लडेँ। धर्मयुद्ध भन्ने शब्दसँग पनि सर्वप्रथम आमाले नै मेरो चिनारी गराइदिएकी हुन्। रामायण र महाभारत आमाका प्रिय ग्रन्थहरू थिए। कौरव र पाण्डव र राम रावणको युद्धलाई तिनी धर्मयुद्धको संज्ञा दिन्थिन्। किनकिन अलिक उमेर र बुद्धि छिप्पिँदै गएपछि म बुबासित युवेत्सु हुँदै गएँ र मैले युद्ध कौशलताको रूपमा आफैलाई फुकाएँ, निर्बन्ध तुल्याएँ, सारा बन्धन ग्रन्थीहरूलाई फुकाएर चुडाएर बाँचेर बन्धनहीनताको जीवनशैली रोजे। बन्धनहीनता सँगसँगै दिनहरू बितिरहेछन्, बगिरहेछन्, सहर अझै बढ्दै गइरहेको छ। हिजोसम्म तरकारी नै तरकारीका गरा भएका ठाउँमा नयाँ नयाँ बङ्गला देखिएका छन्। असन र इन्द्रचोकका गल्लीमा दिनहुँ मानिसका ताती बढ्दै गएर साँझ बिहान हिँड्दा धक्कामक्का र रेलपेल गर्दै हिँड्नुपर्ने भएको छ। पहिले पहिले नयाँ मोडलका कारहरू फलाना फलानासँग छ भनेर औँलाको भरमा गर्न सकिन्थ्यो। अब असङ्ख्य नयाँ गाडीहरू काठमाडौँका सडकहरूमा सलल्ल बग्न थालेका छन्। काठमाडौँ सागृदै गएको छ। उपद्रवी जनसङ्ख्या बढेर हुक्याएर मिन पचासमा पनि बढे हुस्सी लाग्दैन। गर्मीमा दिउँसो पङ्खा चलाउनुपर्छ। समयको यही मापदण्डभित्र म दुई छोरा र एक छोरीकी आमा बनेकी छु। अनौठो लाग्दो कुरा त होइन आमा हुनु, तर भएँ। वास्तवमा मैले जुन प्रकार निर्बन्ध जीवनशैली रोजेकी थिएँ त्यस जीवनशैली अन्तर्गत आमा हुनुको कुनै अर्थ थिएन, तर पनि भएँ। कहिलेकाहीँ आकल झुकलमा पनि आश नगरेका र सोच्दै नसोचेका कुराहरू हुन्छन्। कहिलेकाहीँ रोज्दै नरोजेका चिजहरू फ्याट आफ्नै भागमा आइपर्छ। रोज्दै नरोजेका भए पनि, सोच्दै नसोचेका भए पनि यी दुई छोरा एक छोरी मेरो निम्ति रहरका चिज बने, आनन्द र सुखका स्रोत बने। कस्तो अनौठो! बुबालाई अपार घृणा र द्वेष गर्ने मेरो मन, दुलाहालाई फिस्टो नठानेर खिसिट्युरी गर्ने मेरो मन, यी तीनजनाको निम्ति सङ्ग्लो पानी जस्तै छ। सत्य, अरूकोले विश्वास गरोइन, तर यो पक्का हो, विषय विषले व्याप्त मेरो शरीरका अमृत कुण्ड हुन् यी छोराछोरी। पापी पापले भरिएको संसारमा पशुपतिनाथ, विश्वनाथ र जगन्नाथले बास गरे झैँ यी तीनले मेरो कोखलाई पवित्र तुल्याएका छन्। सृष्टि आफैमा अपवित्र हुँदैन, यो मेरो आफ्नो मौलिक ज्ञान हो। मानिस घृणित हुन सक्ला, अपवित्र हुन सक्ला, परन्तु सृष्टिको वीर्यलाई धारण गरी मानिसको निर्माण गर्ने कोख स्वयंमा कहिले पनि अपवित्र हुन सक्दैन। हुन त मैले ज्ञानगुणका बढी बढी पुस्तक पढेकी छैन, ठूला ठूला विद्वान र शास्त्र ज्ञानीहरूसँग पनि मेरो सङ्गत छैन, तर मलाई लाग्छ आफ्नो अनुभव जतिको ज्ञान सायद अर्को छैन। मबाट प्रताडित हुने पढे लेखेको एउटी सेक्सन अफिसरसँग लागेको घुइरो घुइरो कुरा पनि सुनेको छु। नुर गिरेको लोग्ने मानिस कसरी सफल प्रेमी बन्न सकेका होलान् र गाह्रै छ। उनले आफ्नो भागमा रित्त आत्मसन्तुष्टि मात्र बटुलेका होलान्। कहिलेकाहीँ मेरो मातृसंस्कारले मलाई तन मन धनले उनमा समर्पण हुने काने खुसी गर्छ, तर मेरो पितृ संस्कारले प्रेतात्माको छाया जस्तो भएर लखेड्दा लखेड्दै मलाई उनीबाट टाढा, धेरै टाढा, कता हो कता पुर्याउँछ। मैले हिँड्ने गरेको बाटोमा धार्मिक मान्यता र विश्वासहरू स्याहार सम्भार नपुगेर टुटेफुटेका पार्टी झैँ उपेक्षित छन्। यस्तै विचित्रको जीवनशैली अपनाएको थिएँ मैले। एकातिर अपार आक्रोश र घृणा, अर्कातिर स्वाभाविक ममता र शीतलताको जलसेचन गर्दै जीवन यज्ञ निम्ति समुदा बटुलिरहेथे, अर्थात् उनी दुर्घटनामा परे। आफूले आर्जन गरेको मान्यता आस्था र विश्वास चर्के चाहिँ लाग्यो। जीवनशैलीको कुनै सूत्र कहीँ चुडिए चाहिँ लाग्यो। लाग्यो प्रेम र घृणा एकअर्काका पूरक हुन्। मैले प्रेमलाई घृणापट्टिको आँखी झ्यालबाट चियाएछु सायद, उनको सहने शक्तिलाई प्रतिशोधको किनाराबाट पछ्याएछु सायद। यो पनि हुनसक्छ मैले जीवनलाई नेपथ्यबाट हेरेँ, नेपथ्यबाट नै डाकेँ। जीवनलाई जीवनको मञ्चबाट उदाङ्गो हेरेको छु भन्ने भ्रममा थिएँ, तर जीवनलाई मञ्चको पछाडिबाट हेरेछु। जीवनले किस्कनीले झैँ भङ्ग परेर ढाड फर्काइदिएछ मलाई, यसैले हो क्यार सारा जीवन लोदर लागेछ मलाई। तर आज जीवनका मान्यताहरूले दुधको दुध पानीको पानी भने झैँ मेरा सारा उपलब्धि अनुपलब्धिहरूलाई छर्लङ्ग पारी देखाइदिन खोजे पनि म गुनासो भने गर्ने छैन, किनभने बन्धनको घेरोभित्रको सेरोफेरोलाई मैले जीवन सुम्पिनँ। अनुभवको अखण्ड दीपमा जीवनलाई सेकेँ, निर्बन्ध जीवन यापन गरेँ, बुबाको जीवन चक्रलाई हात दिएँ। मैले आफ्नो जीवनलाई जे जसरी हेरे पनि निफने पनि तर्साउनेको जस्तो जीवन बिताइरहेकी मेरी जन्मदात्रीलाई पुनः मानिसको जुनीमा फर्काउने अभियानमा भने गजबकै सफलता प्राप्त गरेकी।
जति जे हुनु सब भइसक्यो, अब छैन बाँकी कुनै हुनु, प्रिय साथी हो यो अभागीले, न त मर्नु भो न त जिउनु। छु वायुमण्डल माझुनी जुन ठाउँमा उनी पुग्दछिन् खबर यही छ भनिदिनु प्रिय साथी हो यो अभागीले न त मर्नु भो न त जीवनो जति जे हुनो सब भै सक्यो अब छैन बाँकी कुनै हुनो प्रिय साथी हो यो अभागीले न त मर्नु भो न त जिउनु
कार्यक्रम श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन डाक्टर बानेरगिरीको उपन्यास निर्बन्धको वाचन हो। निर्बन्धको चौथो तथा अन्तिम श्रृंखलाको वाचन सँगसँगै अब यो पुस्तकको वाचन पूरा भएको छ। यसै वाचन सँगसँगै आजलाई कार्यक्रम श्रुति सम्वेकबाट हामीले विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiआई श्रुति एट यूएनएन डट कम डट एनपी। हवस् त अर्को साता अर्को कुनै गद्दी लिएर आउनेछौ। त्यसअघि शुक्रबारको श्रृंखलामा राजेश्वर देवकोटाको उपन्यास द्वन्द्वको अवसान शुरू हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला, सहकर्मी मण्टेश्वरी राजभण्डारी र म प्रस्तोता अच्युत घिमिरे विदा चाहन्छौ। शुभरात्री।